سکنتم فی مساکن الذین ظلموا انفسهم وتبین لکم کیف فعلنا بہم وضربنا لکم الامثال. اس میں اول مخاطب تو حضرت اقدس محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کے مخالفین ہی ہیں، لیکن وہ سارے مخالفین اس میں شامل ہیں جو قیامت تک اس ذیل میں پیدا ہوتے رہیں گے، اور وہ سارے مخالفین مخاطب ہیں جن کو خدا تعالیٰ کی طرف سے اس سے پہلے تنبیہات پہنچ چکی ہیں اور عبرتوں کے سامان ان کے لیے مہیا کر دیے گئے ہیں. اس کا ترجمہ یہ ہے کہ تم ان لوگوں کے مساکن میں رہ رہے ہو، ان بستیوں میں رہ رہے ہو، ان گھروں میں بس رہے ہو جن لوگوں نے اپنی جانوں پر ظلم کیے تھے. وَتَبَيَّنَ لَكُمْ كَيْفَ فَعَلْنَا بِهِمْ، اور خوب اچھی طرح تم پر روشن ہو چکا ہے کہ پھر ہم نے ان سے کیسا سلوک کیا تھا. وَضَرَبْنَا لَكُمْ الْأَمْثَالَ، اور ہم نے تو مثالیں دے دے کر کھول کھول کر یہ معاملات تمہیں خوب سمجھا دیے، مگر اس کے باوجود یہ لوگ مکر سے باز نہ آئے. وقد مکروا مکرہم، جو کچھ ان سے ہو سکتا تھا وہ مکر کر گزرے. مکروا مکرہم کا مطلب ہے اپنے مکر کو اپنی حد استطاعت تک انتہا تک پہنچا دیا. وَعِنْدَ اللَّهِ مَكْرُهُمْ اور ان کا مکر اللہ کے پاس ہے. اس کا مطلب کہ اللہ کے پاس ان کا مکر ہے یہ ہے کہ مکر اگر نظر اور احاطے سے باہر ہو تو پھر وہ خطرناک ہوتا ہے. عموماً مکر چھپ کر کیے جاتے ہیں, تدبیروں پر اخفاء کے پردے ڈالے جاتے ہیں تاکہ جب یہ اچانک ظاہر ہو تو زیادہ سے زیادہ نقصان اپنے دشمن کو پہنچا سکے. لیکن جو مکر اس کی نظر سے اوجھل نہ ہو جس کے خلاف مکر کیا جا رہا ہے, بلکہ یہی نہیں بلکہ وہ اس مکر کی ہر چیز کا احاطہ کیے ہوئے ہو. عند اللہ مکروہم کا یہ مطلب بنا کہ ان کا مکر تو خدا کے حضور ایک ایسی معمولی سی چیز کی طرح پیش نظر ہے جس کی کوئی حیثیت نہیں ہے. خدا کی تقدیر اس مکر کو ہر طرف سے گھیرے ہوئے ہے. چنانچہ آیت کا اگلا ٹکڑا اسی مضمون کو نمایاں کر رہا ہے. فرمایا وَإِن كَانَ مَكْرُهُمْ لِتَزُولَ مِنْهُ الْجِبَالُ کہ خواہ ان کے مکر کی حیثیت اتنی بڑی کیوں نہ ہو, خواہ ان کا مکر اتنا خطرناک ہی کیوں نہ ہو کہ پہاڑ اس مکر سے ٹل جائیں. اور اس کے بعد جو بظاہر ایک سوالیہ فقرہ ہے اور انسان توقع رکھتا ہے کہ جواب آئے گا, اس کے بعد اس کا جواب نہیں ہے. ان کا نہ مکروہم لتزول منہ الجبال اگر ان کا مکر اتنا بڑا بھی ہو کہ پہاڑ ٹل جائیں, آگے کیا ہے اس کا جواب نہیں آیا. تو لازماً اس کا جواب پہلے دیا جا چکا ہے اور یہ اسی کی تشریح ہے. اور وہ جواب ہے عند اللہ مکروہم کہ خواہ پہاڑوں کو تلا دینے والے مکر بھی وہ اختیار کریں تب بھی ان کا مکر خدا کے حضور ایک معمولی سی چیز کی طور پر سامنے رہتا ہے, اس کی کوئی حیثیت نہیں. اور اس کے مان بعد کفار سے خطاب چھوڑ کر خدا تعالیٰ مومنوں سے مخاطب ہوتا ہے. فرماتا ہے فلا تحسبن اللہ مخلف وعدہ تو ہرگز یہ گمان نہ کر کہ اللہ رسولوں کے ساتھ کیے گئے اپنے وعدوں کو ٹلا دے گا, ان سے منحرف ہو جائے گا. ہرگز نہیں. جو وعدے خدا تعالیٰ اپنے رسولوں سے کرتا چلا آیا ہے ان سے وہ کبھی منحرف نہیں ہوگا. ان اللہ عزیز ذو انتقام خدا تعالیٰ یقیناً بہت غلبے والا اور قوت والا انتقام لینے والا ہے. یہاں آنحضرت صلی اللہ علیہ وآلہ وسلم کو مخاطب فرما کر کہ خدا تعالیٰ وعدوں کو ٹالنے والا نہیں, یہ نہیں فرمایا کہ تیرے ساتھ جو وعدے کیے گئے ہیں ان کو نہیں ٹالے گا. اس لیے کہ یہاں ایک اللہ کی سنت کا بیان ہو رہا ہے جو ہمیشہ سے چلی آ رہی ہے. اس میں یہ فرق نہیں دکھانا مقصود کہ جو وعدے خدا تعالیٰ نے آنحضرت صلی اللہ علیہ وآلہ وسلم سے فرمائے ہیں محض اس وجہ سے ان کو نہیں ٹالے گا, بلکہ فرمایا کہ جو وعدے رسولوں سے میں کرتا ہوں خواہ ان کی کوئی بھی حیثیت ہو, اول ہوں آخر ہوں ادنا ہوں نظر آئیں یا اعلیٰ دکھائی دیں, خدا کا یہ اصل قانون ہے کہ اپنے رسولوں سے کیے ہوئے وعدوں کو کبھی وہ نہیں ٹالتا. اس میں ایک عظیم شان قوت پیدا ہو جاتی ہے. کسی جگہ کسی حیثیت میں بھی کوئی رسول آیا ہو یا کسی جگہ کسی حیثیت سے بھی کوئی رسول آنے والا ہو, یہ اٹل قانون ہے خدا تعالیٰ کا کہ اس کے ساتھ کیے گئے وعدوں کو خدا تعالیٰ کسی صورت میں نہیں ٹالے گا, اور عزیز بھی بنے گا اور ذو انتقام بھی بنے گا. عزیز کا مطلب ہے جو غالب ہو اور قدرت رکھتا ہو غلبے پر, اور اس کا غلبہ اس کے لیے عزت کے سامان بھی پیدا کرے, یعنی تحقیر اس غلبے کے کا حصہ نہ ہو جس کے نتیجے میں دنیا اس کو تحقیر کی نظر سے دیکھنے لگے. عزیز کے لفظ کو اس لحاظ سے سمجھنا ضروری ہے کہ غلبہ تو بڑے بڑے ڈکٹیٹروں کا بھی ہو جاتا ہے. ہٹلر بھی غالب آ گیا تھا, ہلاکو خان بھی غالب آ گیا تھا, لیکن ان کا غلبہ عزیز کا غلبہ نہیں تھا, کیونکہ اس غلبے کے ساتھ ذلتیں وابستہ تھیں، اس غلبے کے ساتھ ہمیشہ کی بعد میں آنے والی لامتیں بھی وابستہ تھیں. جب تک ان یادوں کو زندہ رکھا جائے گا، ان کے ساتھ ان لامتوں کو بھی زندہ رکھا جائے گا جو بعض ظالموں نے اپنے وقت میں کمائیں، اور ایسی کمائیں کہ نسل بعد نسل بھی وہ ختم نہیں ہوتی. لیکن جب عزیز کا غلبہ ہوتا ہے تو اس کے ساتھ عزت کا مفہوم لازم ہے. اسی لیے عزت اور عزیز بظاہر دو الگ الگ چیزیں ہیں، لیکن ایک دوسرے کے ساتھ اس طرح مل جل گئے ہیں یہ مفہوم کہ ایک ہی لفظ ان دونوں کو ظاہر کرتا ہے. تو عزیز کا غلبہ ہوگا اور انتقام کا، ایسا جو انتقام لینے والا ہے. ذل انتقام یا ذل انتقام، لفظ مجھے صحیح یاد نہیں، ذل انتقام ہے. انتقام والا خدا اس غالب آئے گا، جس کا مطلب یہ ہے کہ جو پہلے مخاطب تھے دشمن، وہ اپنی حرکتوں سے باز نہیں آئیں گے. باوجود اس کے کہ ان کو بار بار متنبہ کیا گیا، باوجود اس کے کہ وہ ان لوگوں کو وارث بنے، ان مکانوں میں رہے، ان محلوں میں ٹھہرے جہاں اس سے پہلے بعض لوگوں کو سزا مل چکی تھی، اور خدا تعالیٰ نے پھر کھول کھول کر مثالیں بھی ان کے سامنے رکھ دی. ذوالانتقام کے غلبے سے یہ بات ظاہر ہوئی کہ وہ ان چیزوں سے عبرت حاصل نہیں کریں گے اور فائدہ نہیں اٹھائیں گے، اور لازماً اللہ تعالیٰ ان سے ان کے ظلموں، ان کی زیادتیوں کا انتقام لے گا. آج کل جو پاکستان میں حالات ظاہر ہو رہے ہیں وہ انہی پیش خبریوں کے مطابق ظاہر ہو رہے ہیں، اور خدا تعالیٰ کے انتقام کی چکی چل پڑی ہے، اور بعض پہلوؤں سے اس قدر شدت کے ساتھ چل رہی ہے کہ اگر ذرا بھی کسی میں حیا اور غیرت ہو اور معمولی سی بھی اس کے اندر فراست ہو تو وہ خوب اچھی طرح محسوس کر سکتا ہے کہ پاکستان میں کیا ہو رہا ہے. یہ وہ حکومت ہے موجودہ جس نے اپنے تمام ذرائع کو گروہ کار لاتے ہوئے حضرت اقدس مسیح موعود علیہ السلام کی اہانت کی انتہا کر دی. کبھی پاکستان کی تاریخ میں کسی ملہ کے گروہ نے یا کسی حکومت کے کارندوں کے گروہ نے اس قدر ظلم اور زیادتی سے کام نہیں لیا تھا جس طرح موجودہ حکومت نے حضرت اقدس مسیح موعود علیہ السلام کے نام پر گند چھالنے میں بے حیائی اور زیادتی سے کام لیا. اور اس وقت جو پاکستان کی گلیوں اور ہر شہر کی ہر گلی میں ہو رہا ہے وہ اتنی عبرتناک تصویر ہے. اتنا خطرناک گند اچھالا جا رہا ہے موجودہ صدر کے اوپر، اور یہی صدر جو سابق ڈکٹیٹر ہیں، جو ذمہ دار ہیں سارے ظلم کے، کہ لکھنے والے اخباروں میں بھی لکھ رہے ہیں اور رپورٹیں دوسرے ذرائع سے بھی پہنچ رہی ہیں کہ پاکستان کی تاریخ میں کبھی کسی شخص واحد کو اتنی گندی گالیاں اس کثرت اور اس شدت کے ساتھ اور اس جوش اور جذبے کے ساتھ نہیں دی گئی. اتنے بڑے مجمع کبھی اکٹھے نہیں ہوئے ان شہروں میں، اور ان سب مجموعوں نے، ان لکھوکھا انسانوں نے جن میں بعض دفعہ 15-15 لاکھ انسان شامل ہوتے تھے، بیک آواز شدید زبان، اس گندی زبان استعمال کی ہے موجودہ صدر کے خلاف، اور یہ سلسلہ جاری ہے. ہر گلی میں ہو رہا ہے، ہر قصبے میں ہو رہا ہے. طوفان ہے ایک نفرت کا جو اٹھ کھڑا ہوا ہے، ایک لانتوں کی بوچھار ہے جو بارش کی طرح نازل ہو رہی ہے ان محلات پر. اب یہ اگر خدا کی تقدیر نہیں ہے تو اور کیا ہے؟ وہی خدا جس نے وعدہ کیا تھا کہ میں رسولوں کے ساتھ کیے گئے وعدوں کو کبھی ٹالا نہیں کرتا، اس کی پکڑ نے آخر ان کو آ لیا. جس نے حضرت مسیح موعود علیہ السلام کی عزت پر ہاتھ ڈالا، خدا کی تقدیر نے اس کی عزت پر ہاتھ ڈال دیا، اور یہ جاری رہنے والا سلسلہ، یہ رکنے والا سلسلہ. ان کی ذلتوں کی کوششیں تو چند سانس لے کر مر جائیں گی، اور دن بہ دن حضرت مسیح موعود علیہ السلام کی عزت دنیا میں زیادہ پھیلتی چلی جائے گی اور زیادہ بلند مرتبہ ہوتی چلی جائے گی. لیکن ان کی ذلتیں اور زیادہ تنزل کی آئیں دیکھنے والی ذلتیں ہیں. और ज्यादा आकार मजलत में गिरने वाली जिल्लतें हैं और दिन ब दिन ये बढ़ती चली जाएंगी। नस्ल बादा नस्ल लोग इस जुल्म के दौर पर लानते भेजेंगे और भेजते चले जाएंगे। ये है खुदा की तकदीर जो जाहिर होती है तो इबरत के अजीब सामान पैदा करती है, मगर जिनकी आंखें ना हो, जिनको बसीरत ना हो, उनको नजर नहीं आता। पाकिस्तान से बहुत से लोग लिख रहे हैं और ताज्जुब की बात यह है कि जिन पर इस हुकूमत ने बिना की थी और जिनको खुश करने के लिए या जिनको अपने साथ मिलाने की खातिर हजरत मसीह मौऊद अलैहि सलातो वसलाम की इज्जत पर हाथ डालने की कोशिश की गई थी, यानी मुल्लाओं को टोला, वो भी अब अवाम के हमनवा होकर खूब गंद उछाल रहे हैं मौजूदा सदर के ऊपर। और बात सूरतों में तो मौलवी ज्यादा गालियां दे रहे हैं और दवाबाज और जो कुछ कहना है वो तो कहते हैं, कुछ ऐसी बातें भी कहते हैं कि कोई शरीफ इंसान आम मजालिस में भी उनको बयान नहीं कर सकता, पूजा ये कि मसाजिद में उनका जिक्र किया जाए। इसलिए इबरत का अजीब मुकाम है कि जिनको अपना समझकर, जिनको खुश करने की खातिर हजरत मसीह मौऊद अलैहि सलातो वसलाम की मुखालफत में बेहयाई की सारी हदें तोड़ी गई थी, वो अब इन बेहयाई की हदों तो हदें तोड़ने वालों के खिलाफ बेहयाई की सारी हदें तोड़ रहे हैं और हर किस्म के गंदे नामों से उनको याद कर रहे हैं और हर किस्म के गंदे एकतरफा इल्जाम लगाते चले जा रहे हैं। कोई ताकत नहीं रही हुकूमत के पास अब इनका जवाब देने की और ये सिलसिला मालूम होता है अभी चलेगा और ये जो इनकलाब से पहले के दौर लंबे होते हैं उतने ज्यादा तकलीफ भी पैदा करते हैं। लेकिन जहां तक जमात अहमदिया का ताल्लुक है, मैं ये समझाना चाहता हूं कि गुज़श्ता खुतबे में भी मैंने बार बार मुख्तलिफ रंग में समझाने की कोशिश की थी कि ऐसे मौके पर हमें थुड़दली का मुजाहरा नहीं करना चाहिए, पस्त हिम्मती का मुजाहरा नहीं करना चाहिए। हम लोग बुलंद बातों के लिए, ऊंची चीजों के लिए पैदा किए गए हैं, हमारे हौसले वसी होने चाहिए। गालियों और जिल्लतों पर खुश होना तो खुद कमीने लोगों का काम है, हमारे लिए इबरत का मुकाम है। और खुश होना और किसी के दुख पर नाचना और शाजियाने बजाने, इस चीज में और इबरत में बहुत बड़ा फर्क है। चुनांचे कुरान करीम बार बार यह तवज्जो दिलाता है, फा तबेरू या उलिल अरबाब, ये नहीं फरमाया कि खुशी से उछलो और कूदो, फरमाया कि इबरत हासिल करो ए उलिल अरबाब, कि अगर तुम राह हक से हटोगे तो तुम्हारे साथ भी यही सलूक किया जाएगा। अगर तुम अपनी हैसियतों को भूल जाओगे या तुम्हारी आइंदा आने वाली नस्लें इस किस्म की गलतियां करेंगी तो उनके साथ भी खुदा की तकदीर यही सलूक करेगी। इसलिए इस्तिग़फ़ार से काम लो और इबरत हासिल करो, अपनी इस्लाह की तरफ मुतवज्जे हो, उन बातों को अख्तियार करो जो खुदा को पसंदीदा हैं और उन बातों से बचो जो खुदा के गजब को खींचने वाली बातें बन जाया करती। तो जमात अहमदिया को इस दौर से गुजरते हुए उन अदाओं के साथ ये रास्ता तय करना चाहिए जो अनमता अलहिम गुरोह की अदाएं हैं, जिनको कुरान करीम ने खूब खोल कर बयान फरमाया है। ज्यादा इस्तिग़फ़ार से काम लें, ज्यादा मुनकसिर मिजाजी से काम लें, ज्यादा खुदा की तरफ मुतवज्जे हों और उन जिम्मेदारियों की तरफ भी मुतवज्जे हों जो ऐसे अदवार के बाद इलाही जमातों पर पड़ा करती हैं। चुनांचे कुरान करीम ने इसके मान बाद यह फरमाया, यौम तुबद्दलुल अर्दु गैरल अर्द व समावातो व बरजु लिल्लाहिल वाहिदिल कहार, कि उस दिन या उस दौर में तुबद्दलुल अर्दु जमीन तब्दील कर दी जाएगी, व समावातो और आसमान भी तब्दील कर दिए जाएंगे, वह बरजू लिल्लाह वाहिद कहार और खुदाह वाहिद कहार की तरफ ये निकल खड़े होंगे। जौक दर जौक लोग अल्लाह की तरफ خدا واحد و یگانہ کی طرف رخ کریں گے. اس مضمون کا اس سے کیا تعلق ہے؟ دراصل اگر آپ اس کو موجودہ واقعات پر چسپاں کر کے دیکھیں تو پھر آپ کو سمجھ آئے گی. جس قسم کے واقعات پاکستان کی سرزمین پر ہو رہے ہیں یہ تو ایسی زمین نہیں ہے جس پر مومن خوش ہو سکے. یعنی یہ کیا ادائیں ہیں؟ یہ خدا کی جماعتوں کی ادائیں تو نہیں ہیں، یہ وہ ادائیں تو نہیں ہیں جو انبیاء اپنے ماننے والوں میں پیدا کیا کرتے ہیں کہ سارے ملک کو گندگی سے بھر دو، ہر دشمن کے خلاف لو، غلیظ زبان استعمال کرو، ماؤں بہنوں کی عزت کا کوئی احساس نہ کرو، جو معصوم ہیں ان کو بھی اپنے غضب کی چکی میں پیستے چلے جاؤ. یہ تو کوئی وہ طریق نہیں ہے جو قرآن اور سنت ہمیں سکھاتے ہیں یا جو انبیاء کی سنت ہمیشہ سے چلی آئی ہے. اس لیے فرمایا کہ یہ جو زمین تم دیکھ رہے ہو، جس زمین پر انقلاب برپا ہونے والا ہے، اس زمین کو تبدیل کرنا پڑے گا اور اس زمین کو تبدیل ہونا پڑے گا، اور اس تبدیلی کی ساری ذمہ داری مومنوں پر عائد ہوتی ہے، اور ان کے آسمان کو بھی بدلنا ہوگا کیونکہ ان کی روحانی حالت بھی خراب ہو چکی ہے، ان کی دنیاوی حالت بھی خراب ہو چکی ہے. ایک ایسی قوم جو بار بار ابتلا کے اس ایسے ابتلاؤں کے دور سے گزرتی ہو اور سنبھلنے کی بجائے ہر دفعہ پہلے سے زیادہ خراب حالت میں اپنے آپ کو پائے، جس کے اخلاق کا دیوالیہ پٹ رہا ہو، جس کے ساتھ دنیا کے ہر قسم کے مظالم توڑے جا رہے ہیں اور اس کو پتہ نہ ہو کہ ہمارے ساتھ ہو کیا رہا ہے، ان کی زمین بھی بدلانی ہوگی اور ان کے آسمان بھی بدلانے ہوں گے. اور اس تبدیلی میں جماعت احمدیہ کو سب سے زیادہ اہم کردار ادا کرنا ہے. زمین کے لحاظ سے ان لوگوں کو دیکھیں کہ پاکستان کے عوام کتنے مظلوم ہیں. کتنی دفعہ یہ کہانی دہرائی گئی ہے کہ ملک کی اپنی فوج نے غیر قوموں سے بچانے کی بجائے خود اپنے ملک پہ قبضہ کر لیا. اب بظاہر یہ کتنی بیوقوفوں والی بات نظر آتی ہے، سمجھ میں آنے والی بات ہی نہیں ہے کہ چوکیدار رکھے تھے کہ ڈاکوؤں سے بچاؤ اور وہ اپنے گھر کے مالک بن کے بیٹھ گئے اور ساری دولت پر قابض ہو گئے اور گھر کے مکینوں کو غلام بنا لیا. یہ ایک دفعہ نہیں ہوا، دو دفعہ نہیں ہوا، کئی دفعہ ہو چکا ہے. اور دھمکی دی جا رہی ہے کہ اگر پھر تم لوگ باز نہیں آئے اپنا حق مانگنے سے تو پھر یہی کر سکتے ہیں، اس لیے خاموشی اختیار کرو. ایسی قوم ہر دفعہ جب اس قبضے سے نکلنے کی کوشش کرتی ہے تو گندی گالیوں کے ذریعے نکلنے کی کوشش کرتی ہے، اور اس کے مقابل پر خون ناحق کے ذریعے اس ان کی تحریکات کو دبانے کی کوشش کی جاتی ہے. بہت سے عوام گالیاں دیتے، شور مچاتے، چھاتیاں پیٹتے، بعض گورنمنٹ کے اداروں کو آگ لگاتے ہوئے، بعض کھلم کھلا گولیوں کے منہ میں چھلانگیں مارتے ہوئے اپنے غیظ و غضب کا اظہار کر دیتے ہیں اور ایک انقلاب برپا ہو جاتا ہے اور ان کی حالت وہی رہتی ہے بیچاروں کی. تو بدل الارض و سماواتوں کا کوئی نظارہ دنیا نہیں دیکھتی پھر، جو مانا خیز انقلابات کا ایک لازمہ ہونے چاہیے. یہ ہے قرآن کریم کا اعلان کہ اگر ایسی تبدیلیاں واقع ہوں، اگر خدا کا انتقام ظاہر ہو اور پھر ان کے زمین آسمان نہ بدلائے جائیں تو وہ الہی انقلاب نہیں ہے، وہ کوئی اور ذلیل چیز ہے جس کا جو بھی نام رکھو رکھو، لیکن اسے الہی انقلاب برقرار نہیں دیا جا سکتا. حالت یہ ہے کہ پھر پہلے سے بھی زیادہ بدتر حال میں یہ بیچارے لوٹ جاتے ہیں، قربانیاں دیتے ہیں، اپنا خون بہاتے ہیں گلیوں میں، عورتیں بیوہ ہو جاتی ہیں، بچے یتیم ہو جاتے ہیں اور کوئی ان کا پرسان حال نہیں ہوتا. اسی طرح مزدور ترستا ہے اپنے حقوق کے لیے جس طرح پہلے ترسا کرتا، اسی طرح حکومت کا نوکر ہو یا غیر نوکر ہو، آزاد تجارت کرنے والا ہو یا زمیندار ہو، سب کی حالت پہلے سے بدتر ہوتی چلی جا رہی ہے. سارا معاشرہ دکھوں سے بھر گیا ہے. किसी शहर के स्लम्स में आप जाके देखें, अब तो अक्सर आबादियां शहरों की स्लम्स बन चुकी हैं, सड़कें उखड़ी हुई हैं, कोई पुरसाने हाल नहीं है, नहरों में पानी सूख गए हैं। जो तकसीम है उसमें जुल्म शामिल हो गया है, इंसाफ की तकसीम का कोई सवाल ही बाकी नहीं है। सड़कों की बजाय घर बनने लग जाते हैं, घरों की बजाय जमीनें खरीदी जाने लगती हैं। वो इदारे जिन्होंने हुकूमतों के घर बनाने हैं उनकी जमीनें बन रही हैं घरों की बजाय, वो इदारे जिन्होंने सड़कें बनानी हैं सड़कों की बजाय उनके अपने घर बन रहे हैं। कोई एक भी कल सीधी नहीं, और दिन ब दिन ज्यादा से ज्यादा बिगड़ती चली जा रही है। इतने दुखी हैं लोग, इस कदर मुसीबतों में मुबतला हैं कि रोजमर्रा की जिंदगी एक अजाब बन गई, और कोई बीमार हो तो पूछने वाला कोई नहीं, कोई मर जाए तो कोई हमदर्दी करने वाला नहीं, चोरी हो डाका हो सब अपने हाल में मगन है, यहां तक कि गुर्बत जो है वो फिर कुफर की राह अख्तियार करती है, बेहयाई बनकर बाजारों में बिकने लगती है। पाकिस्तान के किसी एक शहर के गरीब इलाके में आप जाके देखें तब आपको अंदाजा होगा कि कितना दुखी मुल्क है। और जब इनकलाब आता है गालियों और शोर और फसाद और दंगे के जरिए आता है, और बाद में पहले से ज्यादा दुख छोड़ जाता है। इसलिए जमात अहमदिया के ऊपर भारी जिम्मेदारी है। कुरान करीम का पैगाम आपको यह है कि आपने नई जमीन और नए आसमान के लिए कोशिश करनी, आप हरगिज़ किसी इनकलाब से राजी ना हो जो दुनिया के हालात बदलाने वाला इनकलाब ना, जो उनकी दुनियावी जिंदगी में भी तब्दीली पैदा ना कर सके और जो उनकी रूहानी जिंदगी में भी तब्दीली पैदा ना कर सके। उस इनकलाब पर मोमिन राजी हो जाए और मोमिन खुश हो जाए, ये कैसे मुमकिन? ऐसे छोटे और सखी और पस्ता ख्यालात वालों का रब अजीम से कोई ताल्लुक नहीं होता, रब आला से उनका कोई ताल्लुक नहीं होता। इसलिए मोमिनों की जमात को इन हालात पर नजर डालकर इबरत हासिल करनी चाहिए और वो अजायम पहले से ज्यादा बुलंद करने चाहिए, वो हिम्मतें पहले से ज्यादा मजबूत करनी चाहिए, उन इरादों को मजीद कुव्वत वदियत करनी चाहिए, अपने अमल की ताकत को बढ़ाना चाहिए जिनके जरिए दुनिया में दायमी और हकीकी इंकलाब बर्पा किए जाते हैं। इन गुर्बतों का इलाज भी जमात अहमदिया में के पास है और जमात अहमदिया ही के जरिए होगा। इन नाइंसाफियों का इलाज भी जमात अहमदिया ही के पास है और जमात अहमदिया के जरिए होगा। इनकी रूहानी बदहाली और बेरारवी का इलाज भी जमात अहमदिया ही के पास है और जमात अहमदिया के जरिए होगा। इसलिए इन अजीम कामों के लिए अपने आप को तैयार करें, ये इबरत है जो इन हालात से हासिल की जाती है। और नए जमीन और आसमान के लिए कोशिश भी करें और दुआएं भी करें, और अपने जमीन और आसमान तो जरूर बदलें, क्योंकि अगर आपके जमीन और आसमान ना बदले गए तो आपने दुनिया की जमीन और आसमान कैसे तब्दील कर लें। इनकलाबी रूहानी तब्दीलियों का तकाजा कर रहा है ये दौर, ऐसी तब्दीलियां कि जमात के अंदरूनी हालात दुनियावी हालात भी दुरुस्त हो जाएं और बैरूनी हालात और रूहानी हालात भी दुरुस्त हो जाएं। मैं जब बार बार जोर देता हूं आइली झगड़ों को हटाने मिटाने के लिए, आपस में मोहब्बत का माहौल पैदा करने के लिए, माली लिहाज से अपने ज्ञानदारी के मैार को बढ़ाने के लिए, अपने तकवा के मैार को ऊंचा करने के लिए, तो ये सारे नए जमीन और आसमान जो हमने पैदा करने हैं इनका मजमून मेरे सामने होता है और मैं फिक्र करता हूं। इसलिए वो अहमदी जो मुझे खत लिखते हैं कि अल्हम्दुलिल्लाह वो सब कुछ हो गया जिसकी हम तवक्को कर रहे थे, मुझे उन पर रहम आता है। ये तो आराइश खुमे काकुल है, खुमे काकुल है, यानी जिस तरह कोई अपने हुस्न में मगन खुद अपनी जुल्फों को सुधारता है और खुश होता चला जाता है। लेकिन कुछ हैं जो इसको देखकर अंदेशा है दूर दराज में मुबतला हो जाते हैं। बस वो इनकलाब जो नताइज से खाली हों, वो इनकलाब जिनके अकद में रूहानी तब्दीलियां और पाकीजा रूहानी तब्दीलियां पैदा होने वाली ना हों, वो इनकलाब जिनके बाद कौम की हालत न सुधरे और फिर आइंदा खतरात के लिए तैयारी आंदा खतरात के इंतजार में गोया वो बैठ जाए कि कब फिर माहौल बिगड़े और कब फिर हम उस दौर से दोबारा गुजरने शुरू हो। जिन इंकलाबात का नतीजा इसके सवा कुछ ना हो, मैं आपको यकीन दिलाता हूं कि वो इंकलाब नहीं है जिनका कुरान करीम की आयात में जिक्र है, क्योंकि कुरान करीम फरमाता है यौम तुबद्दल अर्द गैर अर्द व समावात व बरजूल वाहिदार अहमदियो, इस अजीम शान इंकलाब के लिए कोशिश करो और राजी ना हो और हर दिन राजी ना हो और हर दिन राजी ना हो जब तक इन इनकलाब इस इनकलाब अजीम का पेश खेमा तुम अपनी आंखों के सामने न देखो, जब तक इनके इस इनकलाब अजीम के आसार तुम्हें दिखाई न देने लगे, जब तक इस निजाम इनकलाब अजीम की खुशबू तुम्हारे नाकों तक न पहुंचे, हर दिन राजी ना हो, इसी के लिए कोशिश करते चले जाओ, इसी के लिए दुआएं करते चले जाओ, क्योंकि हमारी जमात इलाही जमात है और इन्हीं अगराज के लिए पैदा की गई है।